إن الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلله فلا هادي له، وأشهد أن لا إله إلا الله وحده لا شريك له، وأشهد أن محمدا عبده ورسوله. يا أيها الذين آمنوا اتقوا الله حق تقاته ولا تموتن إلا وأنتم مسلمون. يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء، واتقوا الله الذي تساءلون به والأرحام إن الله كان عليكم رقيبا. يا أيها الذين آمنوا اتقوا الله وقولوا قولا سديدا يصلح لكم أعمالكم ويغفر لكم ذنوبكم، ومن يطع الله ورسوله فقد فاز فوزا عظيما. أما بعد، فإن خير الحديث كتاب الله، وخير الهدي هدي محمد صلى الله عليه وسلم، وشر الأمور محدثاتها، وكل محدثة بدعة، وكل بدعة ضلالة، وكل ضلالة في النار. محترم بھائیو اور معزز خواتین، آج کی تراویح میں آپ نے تیسرا پارہ جو تلک الرسل سے شروع ہوتا ہے، یہ پارہ آپ نے سماعت فرمایا ہے. سب سے پہلے اس بارے میں جو چند اہم باتیں ذکر کی گئی ہیں ان کی طرف اشارہ کر دوں گا، جسے پورے پارے کا خلاصہ کہا جاتا ہے. یہ پارہ سورہ بقرہ کا آخری حصہ اور سورہ آل عمران کا شروع کا حصہ اس پارے کے اندر ہے. سب سے پہلے اللہ تبارک و تعالی نے رسولوں کا ذکر فرمایا ہے. رسولوں کے بارے میں یہ بات ذکر کی کہ تلک الرسل فضلنا بعضهم علی بعض، کہ یہ رسول ہیں، رسولوں کی جماعت بڑی معزز بڑی مکرم جماعت ہے، بڑی باعزت جماعت ہے. فضلنا بعضهم علی بعض، ان میں سے ہم نے بعض کو بعض پر فضیلت دی ہے. رسولوں کے بارے میں یہ بیان ہمیشہ یہ ذہن میں رکھنا چاہیے کہ یہ ایک حقیقت ہے کہ سارے رسول ایک درجے کے نہیں ہیں. رسولوں پر جو ایمان اور عقیدہ ہونا چاہیے اس میں یہ بات بھی داخل ہے کہ اللہ تبارک و تعالی نے جتنے بھی رسول بھیجے ہیں ہم سارے رسولوں پر ایمان رکھتے ہیں، اور ساتھ میں اس پر بھی ایمان رکھتے ہیں کہ اللہ تبارک و تعالی کے بھیجے گئے سارے رسول اور سارے نبی ایک درجے کے نہیں ہیں. نبیوں کے بھی درجات ہیں، بعض لوگوں کے درجات بعض لوگوں کے مقابلے میں اونچے ہیں، اور ان میں سب سے افضل اللہ کے رسول صلی اللہ علیہ وسلم ہیں. یعنی ہمارے رسول محمد صلی اللہ علیہ وسلم ان نبیوں میں، ان رسولوں میں سب سے افضل بھی ہیں، آخری بھی ہیں اور سب سے افضل بھی ہیں. لیکن اس حقیقت کے باوجود اللہ کے رسول صلی اللہ علیہ وسلم نے اپنی امت کو اس بات سے منع فرمایا ہے کہ انبیاء کرام کے درمیان، رسولوں کے درمیان کسی طرح کا کوئی کمپیئر کیا جائے، مقابلہ کیا جائے، موازنہ کیا جائے، یہ کہا جائے کہ یہ رسول اس رسول سے افضل ہیں، یہ رسول اس رسول سے افضل ہیں، ایسا کچھ مقابلہ کیا جائے، آپ نے اس سے منع فرما دیا. یہاں تک کہا کہ کوئی یہ بھی نہ کہے کہ میں یونس بن مدا علیہ السلام جو ایک رسول نبی گزرے ہوئے ہیں، کہا کہ ان سے میں افضل ہوں، کوئی یہ بھی نہ کہے. اللہ کے رسول صلی اللہ علیہ وسلم نے کہا. ایک مرتبہ ایک یہودی کے ساتھ ایک مسلمان کی ایک صحابی کی تھوڑی سی جھڑپ ہو گئی اسی معاملے کو لے کر کے. معاملہ بازار میں گئے تھے، معاملہ یہ ہو گیا کہ یہودی نے کہہ دیا، قسم کھانے کا ایک طریقہ تھا، قسم کھاتے ہوئے کہہ دیا، واللہ الذی فضل موسیٰ علی محمد، کہ اس اللہ کی قسم جس نے موسیٰ کو محمد پر فضیلت دی ہے. یہ یہودیوں کا جو معاملہ ہے وہ ہمیشہ کچھ نہ کچھ پین کرتے رہنا، لوگوں کے جذبات سے کھیلتے رہنا، یہ ان کی بہت پرانی عادت، یعنی آج کا یہ کوئی نیا معاملہ نہیں ہے جو اللہ کے رسول صلی اللہ علیہ وسلم کی شان میں گستاخیاں کر جاتے ہیں. और लोग उससे बहुत ज्यादा जज्बात में आ जाते हैं, मुश्तइल हो जाते हैं, भड़क जाते हैं। तो ये कोई नई चीज नहीं, ये पहले भी ऐसा था। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम जब जिंदा थे तब भी इन्होंने इस तरह की हरकतें की थी। उसमें से एक हरकत ये भी थी, खामखा भी ये बात है, ऐसे भी सिर्फ कहता वल्लाह अल्लाह की कसम मसला खत्म हो जाता, लेकिन उसने कहा वल्लाह अल्लज़ी फ़ज़ला मूसा अला मुहम्मद, कि उस अल्लाह की कसम जिसने मूसा को मोहम्मद पर फजीलत दी है। उस सहाबी को गुस्सा आ गया, हमारे होते हुए मदीने में रहते हुए अल्लाह के रसूल सल्लम के होते हुए इस तरह से ये कहता है कि मूसा को मोहम्मद पर फजीलत दी, गुस्सा आया, एक तमाशा लगा दिया और कहा कि कहो वल्लाहि अल्लज़ी फ़ज़ला मुहम्मद अला मूसा, कि उस अल्लाह की कसम जिसने मोहम्मद को मूसा पर फजीलत दी। तमाशा भी लगा दिया, फिर वो लेकर के अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हो गया हो कि देखिए आपके साथी ने हमारे साथ ये बदसलूकी की है, आपने बुरा मामला सुना, आपने ये बात कही कि ला तुक़त्तिलू बैनल अंबिया, ये दूसरों का तरीका हो सकता है लेकिन मुसलमान का ये तरीका नहीं हो सकता कि वो अंबिया के दरमियान कोई कंपेयर करे। तो आगे कंपेयर मत करो इसमें कि फलाना भी फलां से अफजल। आपने इस हकीकत का ऐलान जरूर कर किया कि अना सैयद उलद आदम, मैं सारे इंसानों का सरदार हूँ, सबसे अफजल है, आप सारे अंबिया के जो है इमाम है, लेकिन इसके बावजूद कहा आप ये शक्ल मत इख्तियार करो कि मैं मूसा से अफजल हूँ, मैं यूनुस बिन मत्ता से अफजल हूँ। ऐसे कभी जो है कंपेयर करके बात मत कहो, इससे दूसरे नबी की तनकीस लाजिम आ जाती है। और हमारा ईमान ये है, हमारा अकीदा ये है कि हम सारे अंबिया पर ईमान भी रखते हैं, सारे रसूलों पर ईमान भी रखते हैं, उनका एहतराम भी करते हैं। किसी भी नबी के ताल्लुक से अदम एहतराम या उनकी शान में गुस्ताखी का मामला कभी कोई मुसलमान नहीं कर सकता। तो ये एक मामला हुआ था, तो ये एक हकीकत है, अकीदा है, हमारा ये अकीदा है कि सारे रसूल सारे अंबिया एक दर्जे में नहीं हैं, उनके भी दर्जात हैं। और पांच रसूल बहुत अहम है जिनको उल आज़म रसूल कहा जाता है, जिसमें नूह अलैहिस्सलाम है, इब्राहिम अलैहिस्सलाम है, मूसा अलैहिस्सलाम है, ईसा अलैहिस्सलाम है और हमारे रसूल मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम हैं। इन पांचों को उल आज़म रसूल कहा जाता है। ये एक चीज़ है जो हमेशा ज़हन में रहनी चाहिए। तो शुरू में इसका जिक्र किया गया, उस जिक्र के बाद अल्लाह तबारक व तआला ने सदका और खैरात के, यानी कई आयतें हैं जिसमें सदका और खैरात का जिक्र किया गया। और इसी इन्हीं आयात में अल्लाह तबारक व तआला ने वो बात भी जिक्र की जो आम तरीके से रमज़ान के महीने में सदका और खैरात का जिक्र सुनते हुए आप सुनते रहते हैं कि जो आदमी अल्लाह के रास्ते में खर्च करता है तो उसकी मिसाल उस दाने की है जिसको ज़मीन में डाला गया हो तो सात बालियां निकले, हर बाली में सौ दाने निकले, इस तरीके से एक दाना सात सौ दाने के बराबर। तो नेकियों की जो मिसाल थी वो मिसाल भी वो इसी पारे के अंदर मौजूद है। आदमी जब सदका खैरात करता है तो अल्लाह तबारक व तआला ने कहा कि उसे ज़ाय नहीं करना चाहिए। कभी आदमी बहुत खर्च करता है लेकिन खर्च करके भी उसे ज़ाय कर देता है। ज़ाय करने का मतलब ये है कि अल्लाह ताला के यहाँ अजर व सवाब का वो मुस्तहिक नहीं होता, उसे अजर व सवाब नहीं मिलता है, वो ज़ाय कर देता है। अल्लाह के रसूल अल्लाह तबारक व तआला ने कहा उन्हीं आयतों में इल्ला तुब्तिलू सदक़ातिकुम बिलमन्नि वल अज़ा, कि अपने सदक़ात को बातिल मत कर दो, ज़ाय मत कर दो। कैसे ज़ाय हो जाता है? बिलमन्नि वल अज़ा, एहसान जतला कर। कभी किसी को कुछ दिया अल्लाह के नाम पे दिया, अल्लाह के लिए दिया, सवाब की नियत से दिया, बाद में हाँ मैंने फला मौके पर इतना ख्याल किया, इतना दिया, और ये आदमी बड़ा एहसान फरामोश नहीं करके, नहीं, कभी एहसान मत जतलाओ, दे करके भूल जाओ। देने वाले को हमेशा दे करके भूल जाना चाहिए, कभी उसे याद नहीं रखना चाहिए, और तकलीफ भी नहीं हो। अगर ऐसा हो जाता है कि आदमी ने एहसान जतला दिया उसे तकलीफ पहुंचाई, जिस आदमी को दिया था उसे तकलीफ पहुंचाई, कह करके लोगों के सामने जिक्र करके, तो याद रखिए कि उसका ये सदका, उसकी ये खैरात, ये गायगा जाती है, बेकार हो जाती है। उसका भी तस्करा है, बहुत जो है बहुत सी आयतों में ये सब जो है तस्करा आया हुआ है। उसके बाद ये भी है कि इसी پارے کے اندر آیت مدائنہ جسے کہا جاتا ہے، یعنی قرضے والے لمبی آیت، قرآن کی سب سے لمبی آیت وہی ہے، اسے آیت مدائنہ کہا جاتا ہے. اس میں قرضے کا حکم آیا ہوا ہے اور قرضے کے جو احکام ہیں ان احکام کو ذکر کیا گیا ہے. تبھی میں نے یہاں اسی ممبر سے جمعے کے خطبوں میں اس کے پورے مسائل اور تفصیلات ذکر کی ہیں. میں نے صرف آج آپ کو یاد دلایا خلاصے کے طور پر کہ آیت مدائنہ بھی اسی میں ہے کہ قرض لینے دینے کے جو طریقے ہیں، جو اسلامی طریقہ ہے، اس طریقے کو آدمی کو اپنانا چاہیے. اور جہاں معمولی بات ہے کوئی مسئلہ نہیں ہے، اعتماد پر کام ہو جاتا ہے، لیکن اگر قرض زیادہ ہے تو باقاعدہ لکھ کر کے گواہ بھی رکھ لینا چاہیے، پتہ نہیں کب کس کی موت ہو جائے، کیا معاملہ ہو جائے. اس لیے چیز جب لکھی ہوئی رہتی ہے تو اس کا پتہ رہتا ہے ہر ایک کو کہ یہ قرضہ ہے. قرضہ معاف نہیں ہوتا ہے، اللہ تبارک و تعالیٰ کے یہاں جائیں گے تب بھی ہو معاف نہیں ہوتا ہے. اللہ کے رسول صلی اللہ علیہ وسلم ان لوگوں کے جنازے کی نماز نہیں پڑھاتے تھے جنہوں نے قرضہ لیا اور قرضے کو ادا نہیں کیا. جب تک ان کی طرف سے ادا کرنے کے لیے کوئی ذمہ داری نہ لے لیتا، آپ اس کے جنازے کی نماز بھی نہیں پڑھاتے تھے. تو یہ بڑا مسئلہ ہے، اس کا بھی جو ہے ذکر کیا گیا. اگر کہیں اطمینان نہیں ہے، کوئی قرضہ طلب کر رہا ہے، اطمینان نہیں ہے کہ یہ واپس کرے گا، تو اس میں یہ بھی جگل ذکر کی گئی ہے آیت مدائنہ میں کہ اس سے کوئی چیز گروی رکھوا لیں، رہن رکھوا لیں، تاکہ اس کی وجہ سے تھوڑا اطمینان ہو سکے کہ یہ آدمی جو قرضہ لیا ہے اس قرضے کو واپس کرے گا. یہ بھی حکم ذکر کیا گیا. اسی طریقے سے سود کے احکام بھی، سود کے تعلق سے بھی، سود کتنی انٹرسٹ ہے، یہ کتنی اس کی شناعت ہے اور کتنی یہ غلط چیز ہے، اس کا بھی جو ہے ذکر کیا گیا انہی آیتوں میں. اور آخر میں جو سورہ بقرہ کی جو آخری آیتیں ہیں وہ آپ جانتے بھی ہیں کہ جن کی بڑی فضیلت ہے، جس میں اللہ تبارک و تعالیٰ نے ارشاد فرمایا ہے کہ وَإِن تُخْفُوا مَا فِي أَنفُسِكُمْ أَوْ تُخْفُوهُ يُحَاسِبْكُم بِهِ اللَّهُ، کہ تم اپنے نفسوں میں جو تمہارے ہے اسے ظاہر کرو یا چھپاؤ، اللہ تعالیٰ اس کا حساب لے گا. اسے اللہ تعالیٰ کو ہر چیز کا علم ہے، تم چاہے اسے ظاہر کرو یا چھپاؤ. آخر میں یہ ذکر ہے اور یہ آیتیں پڑھنی چاہیے، ان آیتوں کی بڑی فضیلت بھی ہے. آخر کی جو آیتیں ہیں سورہ بقرہ کی، یہ اس میں یہ ذکر ہے. جب یہ آیت نازل ہوئی صحابہ کرام کو بڑی فکر ہوتی تھی، جانتے بھی تھے کہ اس آیت میں کیا بیان کیا گیا. اس آیت میں جو چیز بیان کی گئی ہے وہ کیا ہے کہ چاہے تم اسے چھپاؤ اپنے اندر کوئی چیز، یا ظاہر کرو، اللہ تعالیٰ تمہارا محاسبہ کرے گا، حساب کرے گا. صحابہ پریشان ہو گئے اور آ کر کے ذکر کیا اللہ کے رسول صلی اللہ علیہ وسلم کے سامنے کہ ایک تو یہ ہے کہ ہم سے جو عمل ہوتا ہے وہ تو اپنی جگہ پر ہے، لیکن وہ چیزیں جو سینوں میں چھپی ہوئی ہیں، ہم نے ویسا کچھ کیا نہیں، بس ارادہ تھا ویسا، لیکن ایسا عمل نہیں کیا. تو صرف اگر یہ ارادے ہیں تو بہت ساری چیزوں کا ارادہ آدمی کرتا ہے، خیالات آتے ہیں، دل میں خیالات آتے رہتے ہیں، تو اگر ان خیالات پر بھی ہماری قیامت کے دن پکڑ ہو گئی تب تو پھر ہمارے لیے بہت مشکل ہے. صحابہ بہت پریشان ہو گئے. اللہ کے رسول صلی اللہ علیہ وسلم نے ان سے کہا کہ جو کہا گیا ہے اس کے بارے میں جو اسلامی طریقہ ہے وہ یہ ہے کہ تم کہو سمعنا واطعنا. سمعنا واطعنا عربی میں کہتے ہیں، سمعنا واطعنا مطلب ہے ہم نے سنا بھی اور ہم نے اطاعت بھی. سمعنا واطعنا کہا کہ یہی تو جو اللہ تبارک و تعالیٰ نے نازل کر دیا ہے ہم نے سنا بھی اور ہم اسے تسلیم بھی کرتے ہیں. صحابہ نے کہا سمعنا واطعنا، اس کا ذکر بھی اسی آیت کے اندر. جب یہ چیز ہوئی تو اللہ تبارک و تعالیٰ نے پھر یہ آیت نازل فرمائی جو اس کے بعد ہے لا یکلف اللہ نفسا الا وسعها. صحابہ نے جب یہ سنا تو بڑا اطمینان ہو گیا ان کو کہ اللہ تبارک و تعالیٰ کسی نفس کو مکلف نہیں کرتا ہے مگر اتنا ہی جتنی اس کے پاس طاقت ہے. انسانوں کو کبھی کبھی اپنے دل پر اتنا کنٹرول نہیں رہ جاتے، بہت سارے خیالات آ جاتے ہیں، بہت ساری چیزیں ہو جاتی ہیں، ذہن میں آ جاتی ہیں، उन सब पर हमारा मुआवजा हो जाए, क़यामत के दिन सज़ा मिलने लगे तो फिर शायद ही कोई बचे। तो अल्लाह तबारक व तआला ने इस चीज़ को माफ़ कर दिया कि इस पर कोई सज़ा नहीं मिलेगी किसी को। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने उसकी वजाहत कर दी, कहा कि जब बंदा किसी बुराई का इरादा करे, इदा हम अहदकुम बिहसनतिन, जब तुम में से कोई नेकी का इरादा करता है तो नेकी का इरादा करते ही नेकी लिख दी जाती है, जब अमल करता है तो कम से कम 10 नेकियां और ज्यादा और 700 नेकियां तक भी नेकियां जो है लिख दी जाती हैं, लेकिन जब बुराई का इरादा करता है तो वो लिखी नहीं जाती है जब तक कि उसे करे नहीं, सिर्फ एक ख्याल था। तो सिर्फ ख्याल की बुनियाद पर उसको सज़ा नहीं दी जाएगी क़यामत के दिन, और अल्लाह ताला उन सबको माफ़ फरमा देगा, उसकी कोई सज़ा नहीं होगी। जब सहाबा ने कहा समेना व अताना, तो उसकी बरकत से अल्लाह तबारक व ताला ने ये दिल के जो ख्यालात होते हैं उसे माफ़ फरमा दिया है, क़यामत के दिन उसके ऊपर कोई सज़ा नहीं दी जाएगी। यहाँ ये सूरह फिर ख़त्म हो जाती है, आखिर में दुआएं हैं और उसके बाद ये सूरह ख़त्म हो जाती है, फिर सूरह आले इमरान शुरू होती है। सूरह आले इमरान, आले इमरान उसको इसीलिए कहा जाता है, मदीने के आखिरी दौर में नाजिल होने वाली ये सूरह है, और इसकी जो शुरू की आयतें हैं तकरीबन 80 आयतों तक, ये नजरान का एक नसरानी क्रिश्चियन वक्त डेलीगेशन ये आया था अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के पास, और बड़ा जो है बहसो मुबाहसा हुआ, डिबेट जिसे आजकल कहते हैं, वो बातें हुई। तो अल्लाह तबारक व तआला ने सूरह आले इमरान की शुरू की तकरीबन 80 आयतें जो उसके अंदर हैं इसी मुनासबत से नाजिल हुई थी, और उसमें आपने सुना भी है, आपको चंद आयतें याद दिलाएं तो आपको जो है याद आ जाएगा कि मरियम अलैहिस्सलाम का जिक्र आता है उसमें, ईसा अलैहिस्सलाम का जिक्र आता है, तो ये मरियम अलैहिस्सलाम का, ईसा अलैहिस्सलाम का, ज़करिया अलैहिस्सलाम का ये पूरा जिक्र वो ईसाइयों के उसी बहसो मुबाहसे से मुतालिक चीज़ें हैं, और उसी मुनासबत से ये नाजिल की गई थी। सबसे पहले तो सूरह आले इमरान में, इसको आले इमरान इसीलिए कहा जाता है कि इमरान ये मरियम अलैहिस्सलाम के वालिद का नाम है, उनके जो है वालिद का नाम, तो मरियम, उसके बाद ईसा अलैहिस्सलाम, ये सब की सब आले इमरान हुए, यानी इमरान के घर वाले, उसका उर्दू में मतलब यही होता है। तो ये सब आले इमरान हैं, इमरान के घर वाले, इस तरीके से सूरह का नाम यही रखा गया क्योंकि उसके शुरू में जिक्र है मरियम अलैहिस्सलाम का, और मरियम अलैहिस्सलाम की जो माँ थी, माँ ने नज़र मानी थी कि उनके पेट में जो है हमल ठहरा, तो नज़र मान ली कि जो बच्चा पैदा होगा ये बच्चा हम अल्लाह की खिदमत के लिए, मस्जिद के लिए, अल्लाह के घर के लिए, उसकी खिदमत के लिए वक्फ कर देंगे, बस उसी काम में लगा रहेगा बच्चा ये। लेकिन जब विलादत हुई तो विलादत बच्ची की हुई, बच्चे की नहीं हुई। उनकी उम्मीद ये थी कि बच्चा पैदा होगा तो खिदमत करेगा, तो उनको बड़ा अफसोस था इस बात का कि जो है बच्ची पैदा हो गई, बच्चा नहीं पैदा हुआ, हम जो चाहते थे वो चीज़ नहीं हुई। अल्लाह तबारक व तआला ने उसे कबूल किया, और इस तरीके से वो मरियम अलैहिस्सलाम का जिक्र बाद में, फिर ईसा अलैहिस्सलाम का जिक्र, लेकिन उससे पहले जो शुरू में बातें हैं उसकी तरफ हम थोड़ी तवज्जो दिलाएंगे, जिसमें बस अकायद से मुतालिक बातें हैं उसकी तरफ इशारा करेंगे। वक्त हो जाता है, कल भी जो थोड़ी ताखीर हो गई थी इसलिए दो बातें और जिक्र करते हैं।